This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते अनि स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा. सदाझै श्रोताहरू, म सञ्जय तपाईँहरूको सामु तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेको छु. आजको आइतबार पनि हरेक आइतबार राति 9:30 बजेदेखि 10:30 बजेसम्म म आउने गर्छु भोइस अफ साङ्ग्रिला लिएर रेडियो एडलेड 101.5 मेगा हर्जको तरङ्ग मार्फत तपाईँहरूको रेडियो सेटमा. र श्रोताहरू, सदा चाहिँ कार्यक्रम सुरु गर्नेछु म समाचारबाट. तर त्योभन्दा अगाडि म जानकारी गराइहालौँ श्रोताहरू, आज हाम्रो स्टुडियोमा मैले एकजना पाहुनालाई निम्त्याएको छु. उहाँसँग म रमाइलो कुराकानी गर्नेछु. उहाँ पाहुना को हुनुहुन्छ भन्ने कुरा तपाईँहरूलाई म केही बेरमा जानकारी गराउनेछु. र त्योभन्दा अगाडि म समाचारबाट कार्यक्रम थालनी गर्न चाहन्छु श्रोताहरू. र समाचारभन्दा पनि अगाडि श्रोताहरू, म तपाईँहरूलाई जानकारी गराइहालौँ. मैले लास्ट विक रविन एन्ड न्यू रिभोल्युसनको कन्सर्टको सन्दर्भमा मैले एउटा कन्टेस्ट जस्तो राखेको थिएँ. 3 क्वेसन सोधेको थिएँ. त्यो क्वेसनको एन्सर सही जवाफ दिने महानुभावले फ्री टिकट पाउनुहुनेछ भनेर मैले भनेको थिएँ. र त्यो फ्री टिकट तपाईँहरूले पाउनुहुनेछ यदि तपाईँहरूले सही एन्सर दिनुभयो भनेदेखि. तर तपाईँहरूले पठाउनु भएको सही जवाफ, म तपाईँहरूको पठाउनु भएको सही जवाफ जसले पठाउनुहुन्छ उहाँहरूको नाम गोलापर्थाद्वारा म छानेर गोलापर्थाद्वारा विनर भएपछि उहाँहरूलाई एउटा टिकट फ्री दिइनेछ. तिनजनाले एउटा टिकट होइन कि 3% इच 1 टिकट. तर त्यो म तपाईँहरूलाई त्यो क्वेसनहरू मैले गत हप्ता राखेका क्वेसनहरू फेरि एकपटक राख्न चाहन्छु कार्यक्रमको सुरुमा, ताकि तपाईँहरूलाई पर्याप्त समय होस् रविन एन्ड न्यू रिभोल्युसनको बारेमा जानकारी लिएर मलाई एन्सर पठाउनको लागि. मैले पहिलो क्वेसन राखेको थिएँ रविन तामाङले कति वर्षको उमेरमा उनले आफ्नो पहिलो पर्फर्मेन्स अथवा चाहिँ पहिलो उनले आफ्नो गीत गाएका थिए कति वर्षको उमेरमा हुँदा तपाईँले उमेर भन्नुपर्ने हुन्छ. र त्यस्तै उनको अर्को प्रश्न थियो, रविन तामाङको जन्म कहिले भएको थियो, गते महिना र साल बताउनुपर्ने हुन्छ तपाईँहरूले. र तेस्रो प्रश्न थियो, रविन एन्ड न्यू रिभोल्युसनको कन्सर्ट एडिलेडमा 22 जुनमा हुँदैछ र तपाईँले बताउनुपर्ने हुन्छ कि रविन एन्ड न्यू रिभोल्युसनको कन्सर्ट कहाँ हुँदैछ. एड्रेस तपाईँले नाम र एड्रेस, त्यो स्थानको नाम र एड्रेस बताउनुपर्ने हुन्छ. तपाईँले हामीलाई डाइरेक्ट फोन गर्न सक्नुहुन्छ र फोन नगर्न भ्याउनु भएको खण्डमा तपाईँले हामीलाई फेसबुक म्यासेजमा, भोइस अफ साङ्गिलाको फेसबुक म्यासेजमा तपाईँले म्यासेज गर्न सक्नुहुन्छ आफ्नो नाम सहित. र यदि तपाईँले सही एन्सर दिनुभयो भने तपाईँले जित्न सक्नुहुन्छ फ्री टिकट फर रविन एन्ड रिभोल्युसनको कन्सर्टको लागि. र अहिलेलाई म भने समाचारबाट कार्यक्रम थालनी गर्न जाँदैछु. हजुर, समाचारको पहिलो सुरुमा, संविधान सभा अवसानको 3 सातापछि 25 दलका शीर्ष नेता बोलाएर राष्ट्रपतिले परामर्श गरेका छन्. विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता बोलाएर राष्ट्रपतिले छिटो सहमति जुटाएर राजनीतिक शून्यताको निकास खोज्न आग्रह गरे. आइतबार बिहान भएको छलफलमा संविधान सभाको अवसानपछिको राजनीतिक शून्यता भएकाले त्यसको अन्त्य गर्न राष्ट्रपतिले आग्रह गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ. परामर्शका क्रममा राष्ट्रपतिले सहमति कायम गरेर अघि बढ्न जोड दिएका थिए. सामाजिक सद्भाव बिथोलिन सक्ने सम्भावनाले विदेशी देशवासीलाई चिन्तित तुल्याएको छ। राष्ट्रपतिले नेतालाई भनेको भनाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, मुलुकको दैनिक शासन प्रशासनको सञ्चालन तथा मुलुकको अवरुद्ध राजनीतिलाई पुनः विकास दिने सम्बन्धमा तपाईँहरूबाट अवलम्बन ठोस पहल हुने अपेक्षा राखेको छु। सद्भाव कायम राख्नेतर्फ राष्ट्रपतिले जोड दिएका छन्। बैठकमा दलका शीर्ष नेताहरूका अतिरिक्त राष्ट्रपति, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री बाबुराम भट्टराई समेत उपस्थित थिए। राजनीतिक निकासका लागि राष्ट्रपतिले कानूनी र राजनीतिक परामर्श तीव्र पारे लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले काङ्ग्रेस एमालेका शीर्ष नेतासँग छलफल तीव्र पारेका छन्। यसै क्रममा उनले काङ्ग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए। प्रमुख तीन दलका शीर्ष नेताहरूले मुलुकलाई संवैधानिक गतिरोधको अवस्थाबाट शीघ्र निकास दिन आफूहरू सहमतिको प्रयासमा रहेको बताएका छन्। सामूहिक भेटवार्तापछि पुनराष्ट्रपतिसँग एक्लै भेटवार्ता गरेका एमाले अध्यक्ष खनालले माओवादीको अध्यादेशका आधारमा शासन गर्ने पद्धतिप्रति सबै दलको गम्भीर आपत्ति रहेको बताए। सहमति कायम नगरी कुनै पनि अध्यादेश पारित गर्न उपयुक्त नहुने दलहरूको अडानबारे आफूले राष्ट्रपतिलाई स्मरण गराएको उल्लेख गर्दै उनले अन्तरिम संविधानले गरेको व्यवस्था अनुरूप अभिभावकीय भूमिका निर्वाह गर्न पनि आफूले राष्ट्रपतिलाई आग्रह गरेको जानकारी दिए। संविधान सभाको अवसानपछि गहिरिँदै गएको संवैधानिक जटिलताबाट मुलुकलाई मुक्त गर्ने प्रयासमा आफूहरू क्रियाशील रहेको बैठकबाट बाहिरिएका दलका नेताहरूले बताए। राष्ट्रपति रामवरण यादवसँग सामूहिक भेट गरेपछि शीतल निवासबाट बाहिरिएका नेताहरूले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै आपसी सद्भाव एवं सहमति कायम गर्दै राष्ट्रलाई राजनीतिक एवं संवैधानिक रिक्तताबाट चाँडो पार लगाउने प्रतिबद्धता व्यक्त गरे। काङ्ग्रेस नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताएका छन्। उनले संसद नभएको बेला प्रधानमन्त्रीको कुनै हैसियत नभएकाले यथाशीघ्र सहमतीय सरकार गठन गर्नुपर्ने स्पष्ट पारे। नेपाल आर्थिक पत्रकार समाजद्वारा आयोजित अर्थ सम्वाद कार्यक्रममा बोल्दै नेता महतले राष्ट्रपति आफैले अहिलेका प्रधानमन्त्रीलाई कामचलाउको दर्जा दिइसकेकाले यस्तो बेलामा सहमतीय सरकार गठनका लागि सक्रिय हुनुपर्ने सुझाव दिए। उनले निर्वाचन हुनुपर्छ भन्दै तर यो राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर मात्र सम्भव हुने औल्याए। संविधान सभा विघटन भइसकेपछि अहिलेसम्म राष्ट्रिय सहमतिको सरकार बनिसक्नुपर्ने हो। नेता महतले भने यसरी नै ढिला भयो भने निर्वाचन सम्भव छैन। सशस्त्र द्वन्द्वका समयमा 17,800 मृत्यु भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय राहत तथा पुनर्निर्माण इकाइका प्रमुख गणेश प्रसाद उपाध्यायले जानकारी दिएका छन्। मध्यपश्चिम स्तरीय द्वन्द्व पीडित तथा प्रभावितलाई प्रदान गरिएको राहत सम्बन्धी नेपालगञ्जमा आयोजित अन्तर्क्रियामा इकाइका प्रमुख उपाध्यायले मृत्यु भएका मध्ये 13,893 जनालाई ₹1,00,000 दरले राहत प्रदान गरिएको बताए। उनले द्वन्द्वका समयमा मारिएका तत्कालीन शाही नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीले पहिले नै ₹7,00,000 दरले राहत पाइसकेकाले 9,000 परिवारलाई ₹2,00,000 दरले राहत प्रदान गरिएको उल्लेख गरे। सरकारले विशेष कार्यक्रम ल्याएर मृतकका परिवारलाई थप ₹2,00,000 दिएका कारण नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले यो सुविधा नपाएको पनि शान्ति मन्त्रालयले जनाएको छ। भारतीय कप्तान महेन्द्र सिंह धोनीलाई नेपाली क्रिकेटको सद्भावना दूतमा नियुक्त गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले 2 दिने भ्रमणमा शनिबार नेपाल आएका विश्वकप विजेता कप्तान धोनीलाई प्रमाणपत्र दिँदै सद्भाव दूतमा नियुक्त गरे घोषणा गरे। सन् 2006 भारतकै पूर्व कप्तान सुनिल गवास्कर काठमाडौँ आउँदा नेपाल पर्यटन बोर्डले उनलाई सद्भावना दूत चुनेको थियो। धोनीको नेपाल भ्रमण अहिलेसम्मकै खेलकुदको हाई प्रोफाइल भ्रमणमध्ये एक हो। नेपाल भ्रमण गर्ने उनी पहिलो वर्तमान टेस्ट कप्तान पनि हुन्। भारतीय दूतावासले नेपाल क्रिकेट सङ्घ र बिपी कोइराला नेपाल भारत फाउन्डेसनसँग मिलेर युथ इङ्गेजमेन्ट कार्यक्रमलाई भनेर धोनीलाई काठमाडौँ ल्याएको हो। भारतीय राजदूत जयन्त प्रसादले एक एन्ड एटी होटलमा आयोजित कार्यक्रममा नेपाली क्रिकेटको प्रवर्धन गर्न धोनी नेपाल आएको बताए। पहिलोपटक नेपाल भ्रमणमा आएका धोनीले काठमाडौँ उत्रिए लगत्तै भने एउटा क्रिकेटरका रूपमा यदि मैले क्रिकेटको प्रबन्धन गरेँ भने त्यो धेरै राम्रो हुनेछ। नेपाल पनि क्रिकेटमा माथि आउनुपर्छ र दक्षिण एसियामा अर्को एक बलियो राष्ट्र थपिनुपर्छ। त्यसका लागि नेपालले केही समय पर्खनुपर्छ। भौतिक पूर्वाधार र एउटा राम्रो टोलीका रूपमा नेपालले धेरै सुधार गर्नुपर्छ। नेपाली क्रिकेट बारे के थाहा छ भन्ने एक प्रश्नमा धोनीले भने, मैले नेपाली क्रिकेट बारे केही सुनेको छु तर भारतीय क्रिकेटको क्यालेन्डर यति व्यस्त छ कि हामीले अरू राष्ट्रको खेल पछ्याउनै सक्दैनौँ। काठमाडौँमा उत्रिएसँगै यति न्यानो स्वागत पाउँदा मलाई यहाँका मानिस क्रिकेट नजिकबाट पछ्याउँदा रहेछन् भन्ने बुझे। उनले नेपाली युवालाई खेलसँगै पढाइलाई पनि अगाडि बढाउन अनुरोध गरे। म एउटा क्रिकेटर मात्र नभई खेल व्यक्तित्व पनि भएकाले एउटा युवा कुनै पनि खेलका साथै पढाइबाट पनि अगाडि बढोस् भन्ने लाग्छ। यो जीवनको महत्त्वपूर्ण पाटो हो, धोनीले भने। यसै क्रममा भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले राष्ट्रपति डाक्टर रामवरण यादवसँग भेट गरेका छन्। राष्ट्रपति डाक्टर यादवलाई भेट्न धोनी श्रीमती साक्षी सहित राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका थिए। राष्ट्रपति यादवलाई भेटे लगत्तै पशुपतिनाथको दर्शन गरेर धोनी स्वदेश फर्किएका छन्। धोनीसँगै उनकी जीवनसङ्गिनी साक्षी पनि नेपाल आएकी थिइन्। भारतीय राजदूतावासको निमन्त्रणामा काठमाडौँ आएका धोनीले किर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान अवलोकनका साथै 19 वर्ष मुनिको नेपाली टिम, नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी, महिला राष्ट्रिय क्रिकेट र अन्य सिनियर क्रिकेट खेलाडीसँग अन्तर्क्रिया समेत गरेका थिए। जापानी युवतीको हत्याको आरोपमा 15 वर्ष जेल बसेपछि अदालतले निर्दोष प्रमाणित गरेका इलामका गोविन्द प्रसाद मैनाली परिवारका साथ नेपाल आएका छन्। मैनालीलाई ती युवतीलाई बलात्कार गरेर हत्या गरेको आरोप लगाइएको थियो। हत्या अभियोगमा जापानमा जेल जीवन बिताउँदै आएका मैनालीलाई अघिल्लो बिहेबार टोकियो स्थित उच्च न्यायालयले मुद्दा पुनरावलोकन गर्ने फैसला गर्दै तत्काल रिहा गर्न आदेश दिएको थियो। मैनालीलाई जापानी मानवाधिकारवादी तथा नेपालीहरूले निरन्तर सहयोग गरेका थिए। जापानको टोकियो स्थित उच्च अदालतको निर्देशनमा योकोहामा स्थित अध्यागमन विभागले मैनालीलाई नेपाल पठाउन लागेको हो। मैनालीको स्वदेश फिर्तीबारे चासो राख्दै ठूलो संख्यामा स्वदेशी विदेशी मिडियाका संचारकर्मी विमानस्थल पुगेका थिए। गत हप्ता नेपालको शिक्षा क्षेत्रमा आइरन गेट मानिने 2068 एसएलसीको परीक्षाफल सार्वजनिक भएको छ र परीक्षाफल गत वर्षभन्दा निराशजनक रह्यो। जम्मा 47.16% मात्र पास अर्थात् आधाभन्दा बढी फेल भएका छन्। एसएलसी परीक्षाको नतिजा विगतको भन्दा कमजोर हुनुमा पनि शिक्षा क्षेत्रमा आरोप प्रत्यारोपको क्रम सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको नतिजामा नियमिततर्फ 47.16% विद्यार्थी उत्तीर्ण भए पनि सरकारको शिक्षा क्षेत्रमा गरिएको लगानी खेर गएको तथा विद्यालय शिक्षाका सम्बन्धित पक्ष नै असफल भएको टिप्पणी आएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान सभा विघटनपछि सबै पार्टीको हैसियत बराबर भएको भन्दै विद्यमान राजनीतिक अन्यलता र शून्यतालाई अन्त्य गर्ने विषयका वार्ताहरूमा आफ्नो पार्टीलाई पनि सहभागी गराउन माग गरेका छन्। पार्टीको काठमाडौँ उपत्यका स्थित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा प्रजातान्त्रिक व्यवस्थालाई बलियो बनाउन निर्वाचनमा जानै पर्ने उल्लेख गरे। लोकतन्त्रमा जनताको अधिकारलाई सुनिश्चित गर्न निर्वाचन जरुरी छ। विद्यमान राजनीतिक अन्यलको अन्त्य गर्न र संविधानसभा निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा पूर्व न्यायाधीशको अध्यक्षतामा स्वतन्त्र सरकार गठन गर्नुपर्ने उनको माग थियो। 3 दिनभित्र सम्पत्ति शुद्धिकरण सम्बन्धी 3 विधेयक नल्याए नेपाल अन्तर्राष्ट्रिय रूपमा कालो सूचीमा पर्ने खतरा बढेको छ। फाइनान्सियल एक्सन टास्क फोर्सको बैठकमा नेपालले आगामी सोमबारसम्म सम्पत्ति शुद्धिकरण सम्बन्धी नीति 3 विधेयक ल्याएको जानकारी नगराए मुलुक पब्लिक स्टेटमेन्ट अर्थात् कालो सूचीमा पर्नेछ। नेपाल राष्ट्र ब्याङ्कका डेप्युटी गभर्नर महाप्रसाद अधिकारीले 3 विधेयक मध्ये कुनै 1 वा 2 मात्रै ल्याएर त्यसको जानकारी एफएटिएफको प्लानेरी बैठकमा गराउन सके पनि मुलुकलाई कालो सूचीबाट बचाउन सक्ने सम्भावना उनले बताए। श्रोताहरू, आजको लागि देश विदेशमा भएका घटनाक्रमका जानकारीबारे जानकारी आजलाई म यतिमै टुङ्गाउन चाहन्छु र श्रोताहरू, म अहिले यो कार्यक्रमको अब बाँकी अंश गीतबाट सुरु गर्न चाहन्छु। मेरो माया रबिन एन्ड न्यू रिभोल्युसनको आवाजमा अहिलेलाई यो गीत। हजुर श्रोताहरू, कार्यक्रममा मैले पहिलो गीत बजाएँ रबिन एन्ड न्यू रेभोल्युसनको आवाजमा, मेरो माया। श्रोताहरू, मैले कार्यक्रमको सुरुमा भनेको थिएँ तपाईँहरूलाई आज हामीसँग एकजना गेस्ट हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्न गइरहेको छु। तर स्वागत गर्नुभन्दा पनि अगाडि श्रोताहरू, म तपाईँलाई उहाँले क्रिएट गर्नुभएको यो एउटा सानो म्युजिक सुनाउन चाहन्छु, त्यसपछि म उहाँसँग फेरि कुराकानी गर्नेछु। के सन्दर्भमा कुराकानी गर्नेछु, कस्तो कुराकानी गर्नेछु, त्यो त तपाईँहरूले रेडियो सुन्दै गएपछि थाहा पाउनुहुनेछ। र म यो गीत बजाएपछि सुन्दै गर्नुहोस् अहिलेलाई, म फेरि तपाईँहरूलाई उहाँसँग कुराकानीमा फेरि जोड्नेछु यसपछि। हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियो भोइस अफ साङ्ला, रेडियो एडलेड 101.5 मेगा हजमा, र म तपाईँहरूको साथमा छु सञ्जय। तपाईँ अहिले ब्याकग्राउन्डमा सुन्दै हुनुहुन्छ मैना चाहिँ छमछम ती नेपथ्यको यो गीत, र यसलाई मिक्स गर्नुभएको छ डिजे रोसले। हो श्रोताहरू, आज हामीसँग हुनुहुन्छ डिजे रोस, जो चाहिँ एडलेडमा रहेर नेपाली सङ्गीतप्रति अथवा चाहिँ नेपाली गीतहरूलाई डिजेको माध्यमबाट मिक्स गरेर तपाईँहरू समक्ष अब जस्तो प्रोग्रामहरू हुन्छ त्यस कार्यक्रमहरूमा तपाईँहरूलाई नचाउने गर्नुहुन्छ, उहाँसँगै उहाँ नै हुनुहुन्छ आजको यहाँ पाहुना। रोस, कार्यक्रममा स्वागत छ।
धन्यवाद सञ्जय।
अनि कस्तो चल्दैछ आज भोलि?
चल्दैछ भनौँ,
रमाइलो भइरहेछ।
रमाइलो भइरहेछ।
अनि अब तिमीले त पहिला पनि कार्य उहरू गरिरहेको छौ होइन?
पनि प्रोग्रामहरूमा एक दुईवटा प्रोग्राममा एटेन्ड गरेको थिएँ, त्यति बेला पनि बजायो एक्सपिरियन्स, अब त्यहाँबाट राम्रो एक्सपिरियन्स भयो त्यो।
कस्तो अनुभव हुन्छ जब क्राउड आफ्नो अगाडि यति धेरै क्राउड नाचिरहेको हुन्छ होइन, आफूले चाहिँ गीतहरू बजाइरहेको हुन्छ, कस्तो फिल हुन्छ त्यस बेला?
त्यो क्राउडसँग गएर नाचु त मन लाग्छ होइन, आफू अब आफूले झन् नचाउने प्रयास गर्नुपर्छ, त्यही कारणले त्यसमा चाहिँ अलिकति व्यस्त हुन्छ होइन। तर क्राउड नाच्यो भने मलाई पनि त्यसैमा अब आफूलाई पनि त्यसैमा रमाइलो हुन्छ।
क्राउडलाई जति नचाउन सक्यो त्यति नै आफूलाई पनि एउटा सेटिस्फेक्सन लेभल भनौँ न होइन, त्यो
मैले मैले अब मान्छेहरूलाई नचाहेको जस्तो फिल हुन्छ होइन, मैले रमाइलो गर्न सक्छु जस्तो लाग्यो, अनि त्यो एउटा आफै भित्रको मोटिभेसन झन् बलियो हुँदै जान्छ।
अभियसली अभियसली रोस, तिमीले जति पनि मैले तिमीले गरेको डिजे गरेको प्रोग्रामहरू जति पनि लास्ट टाइम भयो होइन, त्यति बेला म पनि थिएँ, लास्ट टाइम तिमीले नेपथ्यको कन्सर्ट हुँदा गरेको थियो होइन, त्यस बेला पनि साह्रै रमाइलो भएको थियो। र अब म चाहिँ प्रसङ्ग के उठाउन चाहन्छु भने, अब बितेका कार्यक्रमहरूमा त हामीले त्यस्तै रमाइलो गरिसक्यौँ होइन, अब अगाडि आउने कार्यक्रम, अब मुखनिर भएको कार्यक्रम भनेको अर्को रबिन एन्ड न्यू रेभोल्युसनको कन्सर्ट हुँदैछ एडलेडमा होइन, बाइस तारिक, जुनको 22 तारिक। श्रोताहरू सबैलाई थाहै छ यो कुरा, मैले बारम्बार रेडियो मार्फत जानकारी गराइरहेको छु। अनि त्यो प्रोग्राममा अब रबिन एन्ड न्यू रेभोल्युसनको कन्सर्ट पछि त्यहाँ मैले सुनेको छु डान्स पार्टी अर्गनाइज हुँदैछ होइन, फलोड बाई डान्स पार्टी भनेर फेसबुकहरूमा आइरहेको छ, देखिरहेको छु। अनि कस्तो तयारी भइरहेको छ त रोज त्यसको बारेमा?
त्यसको लागि लगभग तयारी भइसक्यो, अब त्यही हो, फाइनल टच दिन बाँकी छ।
फाइनल टच दिन बाँकी छ,
आफू 100% स्योर भएर जानु पर्यो होइन। अब अब धेरै किसिमको अडियन्सहरू हुन्छ, अब मैले पर्टिकुलर अडियन्सको लागि मात्रै सोचेर उनीहरूको उनीहरूलाई मनपर्ने खालको गीत हुँदैन, सबै अडियन्सलाई मिल्ने खालको गीत बजाउनु पर्यो, त्यही कारणले त्यसमा चाहिँ अलिकति धेरै सोच्नु पर्ने हुन्छ।
भनेपछि सबै खालको अडियन्सलाई समेटेर सबैलाई नचाउन सक्नु भन्ने एउटा भावना लिएर अहिलेसम्म तयारी भइरहेछ, तयारी गरिरहेछ, साह्रै राम्रो। रोस, श्रोताहरू, म रोससँग कुराकानी गर्ने नै छु, र यो गीत तपाईँ ब्याकग्राउन्डमा सुनिराख्नु भएको छ, डिजे रोसले नै यसलाई मिक्स गर्नुभएको हो, सुन्दै गर्नुहोस् अहिलेलाई यो गीत। हजुर श्रोताहरू, डिजे रोसले फ्युजन गर्नुभएको यो गीत भर्खरै मैले तपाईँहरूलाई सुनाएँ। यस्तै गीतमा यदि तपाईँ नाच्न चाहनुहुन्छ, रमाइलो गर्न चाहनुहुन्छ र झुम्न चाहनुहुन्छ भने कार्यक्रम 22 तारिक जुन महिनाको भनौँ न अब लगभग एक हप्ता बाँकी छ, नेक्स्ट फ्राइडे 4-5 दिन बाँकी छ, त्यो कार्यक्रम तपाईँहरूले नछुटाउनु होला किनभने डिजे रोस त्यो कार्यक्रममा रविना न्युरोलुसनको कन्सर्टपछि डिजे गर्दैछन्। यस्तै रमाइला गीत सङ्गीत तपाईँहरूलाई सुनाउने, गीत सङ्गीतका साथमा तपाईँहरूलाई जमेर नचाउने मुडको तयारीमा उनी छन् र म उनीसँग अहिले कुरा गर्दैछु रोजसँग। र त्योभन्दा अगाडि म तपाईँहरूलाई के जानकारी गराउन चाहन्छु भने एउटा भोइस अफ साङ्ग्रिला को एउटा भोइस अफ साङ्ग्रिला अब तपाईँहरू आइट्युन्समा पनि सुन्न सक्नुहुन्छ। तपाईँले त्यसको लागि आइट्युन्समा गएर आइपिए जर्नल सर्च गर्नुपर्ने हुन्छ। आइपिए जर्नल सर्च गरिसकेपछि तपाईँहरूले रेडियो साङ्गिला त्यसपछि गएर युवा संसार र बाँकी रेडियो प्रोग्रामहरू जति पनि नेपाली भाषी रेडियो प्रोग्रामहरू छन् जो चाहिँ विदेशबाट भनौँ न अस्ट्रेलियामाबाट प्रसारण हुन्छन् ती कार्यक्रमहरू तपाईँले डाइरेक्ट आफ्नो आइफोनमा सुन्न सक्नुहुन्छ। यो एकदमै खुसीको कुरा हो र एकदमै राम्रो कुरा पनि हो। श्रोताहरू, आइट्युन्समा तपाईँले आइपिए जर्नल सर्च गर्नुभयो भने त्यहाँ चाहिँ तपाईँ भोइस अफ साङ्गलादेखि युवा संसार सबै कार्यक्रमहरू आफ्नै मोबाइलमा जतिखेर तपाईँलाई चाहे त्यति बेला सुन्न सक्नुहुन्छ। मैले यो जानकारी गराएँ श्रोताहरू र म फेरि डिजे रोजसँग कुराकानी गर्न गइरहेको छु। अनि डिजे रोज सरी मैले अलिकति अनि अरू सुन, कस्तो गीतहरूमा नचाउने कोसिस भनौँ न आफ्नो एउटा मेन्टालिटी कस्तो बनाइरहेको छौ अहिलेसम्म? अब गीतहरू त तिमीले पहिला भनेका थियौ विभिन्न किसिमका दर्शकहरू हुन्छन्, श्रोताहरू हुन्छन्, भनौँ न अडियन्स हुन्छ, त्यो अडियन्सलाई नचाउनको लागि अडियन्सको एउटा मेन्टालिटी बुझ्नुपर्ने हुन्छ, कसरी त्यसलाई उ गरिन्छ, जजमेन्ट कसरी गर्छौ तिमी?
अब जजमेन्ट आजकल त अब सबै डिजेहरू आफ्नो मिक्सहरू बनाउनुहुन्छ होइन, सबै मिक्सर अब सुरुमा त्यही हो के अरे एउटा म्युजिक बजायो जस्तै चलेको गीतहरू बजायो त्यही सुनेको गीतहरूमा प्रायः मान्छेहरू बेसी नाच्न खोज्छ त्यही त्यस्तै अब सुरुमा एउटा अब भन्नाले चलेको गीतहरू बजाउँदाखेरि मान्छेहरूको क्राउड कतिको हुँदो रहेछ अथवा हुन्छ मान्छेको टेस्ट एउटा अब एउटा गीत बजाउँदाखेरि त्यसको मान्छेहरूको भाव कस्तो हुँदो रहेछ त्यो गीतमा अनि अर्को गीत बजाउँदाखेरि त्यो भाव कस्तो हुन्छ हो सबै त्यस्तै त्यस्तै बिटहरू बुझेर अनि त्यस्तै त्यस्तै त्यस्तैलाई कन्टिन्यू गर्दै जाने
एकदमै सही कुरा। जसरी दर्शकहरूले जस्तो अपेक्षा राख्छन् त्यही अनुसारको उनीहरूलाई गीतहरू बजाएर उनीहरूलाई नचाउन सक्ने नै ठुलो कुरो हुन्छ। र अब म यो कार्यक्रमको बारेमा कुरा गर्दै थिएँ तर त्योभन्दा अलिकति बाहिर निस्किएर म अलिकति अर्को एउटा जानकारी लिन चाहन्छु। यो डिजे गर्ने भनौँ न अब यो गीतहरू मिक्स गर्ने एउटा कसरी सुरु भयो, इन्सपिरेसन भनौँ अथवा चाहिँ कसरी चाहिँ तिमीले यो डिजे गर्नलाई सुरु गर्यो?
ए म्युजिकको त मेरो बच्चादेखिको एकदमै रहर हो, मेरो हबी नै हो भनौँ। अहिले मेरो पर्सनल गोल भएर मैले यो डिजेप्रति चाहिँ यो राम्रोसित कन्टिन्यू गर्न सकेन तर अब भविष्यमा मेरो गोल पुरा भएपछि म अवश्य पनि यसलाई मेरो हबी अथवा करियरको लागि अगाडि हेर्नेछु। तर
एज अ प्रोफेसनल अगाडि बढाउने मुडमा
त्यही हजुर त्यही भन्यो तर त्यो इन्सपिरेसन चाहिँ अब त्यत्तिकै म्युजिकहरू सुन्यो अनि म्युजिकहरू बजाउँ पहिला म ब्यान्डमा पनि बजाउँथेँ तर त्यति बेला ड्रम मात्रै बजाउँथेँ तर त्यस्तै त्यस्तै बिटहरूले नै आफूलाई इन्ट्रेस्ट गर्दैन
मलाई यो कुरा थाहा थिएन तिमी पहिला ब्यान्डमा ड्रम बजाउँथ्यौ भनेर अहिले आएर थाहा पाएँ
धेरै अगाडिको तर हो यसै म्युजिकमा चाहिँ एकदम इन्ट्रेस्ट थियो अनि त्यही आफूले म्युजिक बनाउने चाहिँ मेरो धेरै इन्ट्रेस्ट थियो कि अनि त्यसरी नै
वास्तवमा मलाई पनि रोस यो डिजे जब त्यो गीतहरू मिक्स गर्छन् नि होइन मलाई पनि एकदमै इन्ट्रेस्ट भनौँ न एउटा डिजेको गीतहरू सुन्न रमाइलो पनि लाग्छ जो म सुनिरह हुन्छु पनि अनि तिम्रो पनि मैले लास्ट टाइम फेसबुकमा हालेको मिक्सहरू सुनेको थिएँ एकदमै इन्ट्रेस्टिङ थियो एकदमै भनौँ न राम्रो काम गरेको थियो त्यसमा र श्रोताहरू म डिजे रोससँग त कुराकानी गर्ने नै छु तर अहिलेलाई भने म फेरि अर्को एउटा गीत सुनाउन जाँदैछु तपाईँहरूको लागि रबिन एन्ड न्यू रेभोल्युसनकै आवाजमा 13,000 यो रबिन एन्ड न्यू रेभोल्युसनको बिल्कुलै नयाँ गीत हो अहिलेलाई त सुन्दै गर्नुहोस् यो गीत हजुर श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एयरले 101.5 मेगा हर्जमा यो कार्यक्रम भोइस अफ साङ्गिला र म तपाईँहरूको साथमा छु सञ्जय मैले तपाईँहरूलाई कार्यक्रमको सुरुमा पनि क्वेसनहरू राखिसकेको थिएँ विगतको कार्यक्रममा पनि मैले तपाईँलाई 3 क्वेसन सोधेका थिएँ त्यसमध्ये सही एन्सर दिने हामीलाई केही श्रोताहरूले सही एन्सर दिनुभएको छ जसमा चाहिँ मुन्जा श्रेष्ठ देवी कठेल कालदेन लामा यसै गरी मेसेजहरू आउने क्रम छन् म उहाँहरूलाई गोला प्रथाद्वारा कोले गोला भट्टद्वारा छानेर म विनरको नाम यो कार्यक्रमको अन्त्यमा भन्नेछु र तपाईँहरूले जित्नुहुनेछ एउटा टिकेट फर न्यू रबिन एन्ड न्यू रेभोल्युसनको कन्सर्टको र श्रोताहरू म तपाईँहरूलाई क्वेसन फेरि राख्न जाँदैछु यदि तपाईँहरूले कार्यक्रम सुन्न मिस गर्नुभयो पहिला भनेदेखि कार्यक्रममा मैले क्वेसन सोधेको थिएँ रबिन एन्ड न्यू रेभोल्युसन अथवा रबिन तामाङले कति वर्षको हुँदाखेरि आफ्नो गायन यात्रा सुरु गरेका थिए तपाईँले कति वर्षको थिए उनी रबिन तामाङ उनको वर्ष भन्नुपर्ने हुन्छ रबिन तामाङको जन्म कहिले भएको थियो यो अर्को प्रश्न थियो गते महिना र साल भन्नुपर्ने हुन्छ र अर्को तेस्रो प्रश्न एकदमै सजिलो छ तपाईँहरूको लागि रबिन एन्ड न्यू रेभोल्युसनको कन्सर्ट एडलेडमा हुँदैछ 22 जुनमा तपाईँहरूलाई थाहै छ र तपाईँले भन्नुपर्ने हुन्छ कुन ठाउँमा हुँदैछ तपाईँले स्थानको नाम र एड्रेस भन्नुपर्ने हुन्छ यदि तपाईँहरूलाई यो 3 क्वेसनको एन्सर थाहा छ भने तपाईँ हामीलाई सिधै म्यासेज गर्नुहोस् फेसबुकमा म्यासेज गर्नुहोस् र म तपाईँहरूको नाम जसले सही जवाफ दिनुहुनेछ उहाँहरूको नाम गोला प्रथाद्वारा छानेर 3 विनर हुनुहुनेछ जसले प्राप्त गर्नुहुनेछ 1 टिकेट फर रबिन एन्ड न्यू रेभोल्युसनको कन्सर्टको एन्ड विथ 1 कम्प्लिमेन्ट्री ड्रिङ्क र श्रोताहरू आई डोन्ट वान इफ यु डोन्ट वान्ट टु मिस इट सो जस्ट म्यासेज अस ओके र अहिलेलाई तपाईँ सुन्दै हुनुहुन्छ रबिन एन्ड न्यू रेभोल्युसनकै गीत हजुर श्रोताहरू भर्खरै तपाईँले सुन्नुभयो रबिन एन्ड न्यू रेभोल्युसनको आवाजमा 13,000 यो गीत रबिन एन्ड न्यू रेभोल्युसनको बिल्कुलै नयाँ गीत हो रबिन एन्ड न्यू रेभोल्युसनले यो गीत युद्ध कालमा नेपालमा जब द्वन्द्वकाल थियो त्यति बेला मरेका मान्छेहरू अथवा चाहिँ त्यति बेला युद्ध तका मरेका 13,000 जनाको एउटा सम्झनामा उनले आफै एउटा गीत बनाएका थिए. त्यो गीत मैले भर्खरै तपाईँहरूलाई सुनाएँ. र श्रोताहरू, मैले तपाईँहरूलाई क्वेसन त राखिसकेको छु. यदि तपाईँहरूले थाहा पाउ यसको एन्सर थाहा पाउनु भएको छ भने हामीलाई म्यासेज गर्नुहोस् फेसबुक मार्फत, या तपाईँ सिधै फोन गर्न चाहनुहुन्छ भने 8313500 फोन गर्न सक्नुहुन्छ. यो स्टुडियोको नम्बर हो. र श्रोताहरू, म यसै क्रममा एउटा यहाँ जानकारी जस्तो एउटा इन्फर्मेसन टाइपको एउटा रिपोर्ट छ, म तपाईँहरूलाई त्यो सुनाउन गइरहेको छु अथवा जानकारी गराउन गइरहेको छु. नेपाल साउथ एसियाको दोस्रो शान्त देशको सूचीमा पर्न गएको छ. यो एकदमै एकदमै राम्रो कुरा हो. नेपाल पहिलादेखि नै शान्तिप्रिय देश भनेर चिनिँदै आएको थियो विश्वमै, तर विगत केही समयदेखि नेपालमा द्वन्द्व भयो. आन्तरिक राजनीतिक खिचातानीले गर्दा नेपालको शान्ति स्थिति एकदमै बिग्रेर गएको थियो, र अहिले आएर फेरि नेपाल साउथ एसियाको शान्ति दोस्रो शान्त देश भनेर चिनिएको छ. दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान भन्दा नेपाल शान्त रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औल्याएको छ. दक्षिण एसियामा भुटान मात्र नेपालभन्दा शान्त रहेको अध्ययनको निष्कर्ष छ. अमेरिकी तथा अस्ट्रेलियन संस्था इन्स्टिट्युट फर इकोनोमिक्स एन्ड पिस आइइपीले मङ्गलबार लन्डनमा सार्वजनिक गरेको ग्लोबल पिस इन्डेक्स 2012 विश्व शान्ति सूचाङ्क 2012 अध्ययन प्रतिवेदनमा नेपाललाई विश्वका शान्तिपूर्ण राष्ट्रको सूचीमा 80 स्थानमा राखिएको छ. अध्ययनमा विश्वका 158 राष्ट्र समेटिएका छन्. दक्षिण एसियामा भुटानपछि नेपाल दोस्रो शान्तिपूर्ण देशको रूपमा देखिएको छ. 129 पृष्ठ लामो प्रतिवेदनमा वर्ष 2011 समीक्षा गर्दै भनिएको छ, पहिले भन्दा सुरक्षा सुधार र राजनैतिक स्थिरता बढेकाले नेपाल 80 शान्त देश बनेको हो. अध्ययनमा समेटिएका देशका आन्तरिक तथा बाह्य द्वन्द्व, सामाजिक सुरक्षा, सतर्कता, सैन्यकरण, सरकारको प्रभावकारिता, विधिको शासन, राजनीतिक संस्कार, भ्रष्टाचार नियन्त्रण, प्रेस स्वतन्त्रता, लगानी मैत्री वातावरण लगायत 23 सूचक तयार पारी अध्ययन गरिएको थियो. यिनै सूचकका आधारमा ग्लोबल पिस इन्डेक्स तयार पारिएको आइपीको प्रतिवेदनमा जनाइएको छ. प्रतिवेदन अनुसार नेपाल अघिल्लो वर्षको तुलनामा 15 स्थान उक्लेको छ. सन् 2011 प्रतिवेदनमा नेपालको विश्वका शान्तिपूर्ण देशको सूचीमा 95 स्थानमा रहेको थियो. एसियाली राष्ट्रमा नेपाल, श्रीलङ्का, भुटान र फिलिपिन्सले सन् 2011 शान्तिका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको प्रतिवेदनले जनाएको छ. अघिल्लो वर्षभन्दा 7 स्थान तल झरी सूचीको 142 स्थानमा रहे पनि भारतले छिमेकी राष्ट्रसङ्घको कटुता कम गरेको प्रतिवेदनमा छ. वर्ष 2011 भारतको सम्बन्ध छिमेकी राष्ट्रसँग सुध्रिएको छ. यस क्षेत्रको आन्तरिक हितका लागि यसले निरन्तरता पाउने आशा हामीले लिएका छौँ. अनुसन्धानकर्ता मध्ये एक स्टिभ किलाको भनाई प्रतिवेदनमा उद्धृत छ. सूचीमा बङ्गलादेश, श्रीलङ्का, भारत, पाकिस्तान र अफगानिस्तान क्रमशः 91, 103, 142 र 142, 149 र 157 स्थानमा छन्. प्रतिवेदन अनुसार एसिया तथा पेसिफिक राष्ट्रमा न्युजिल्यान्ड पहिलो नम्बरमा छ, जापान दोस्रो र भुटान तेस्रो. नेपाल भने एसियाली सूचीको 13 स्थानमा छ. राजनैतिक हिंसा घटेको र सैन्य लगानी कटौती भएकाले 2011 अघिल्लो वर्षको तुलनामा शान्त रहेको प्रतिवेदनमा जनाइएको छ. हजुर श्रोताहरू, मैले एउटा यो रिपोर्ट यहाँहरूलाई सुनाएँ. नेपालको शान्ति स्थिति सुध्रिँदै गएको बारेमा एउटा रिपोर्ट थियो. नेपाल अहिले साउथ एसियामा दोस्रो स्थानमा रहेको छ एज अ पिस कन्ट्री. र श्रोताहरू, म फेरि तपाईँहरूलाई एउटा अर्को गीत सुनाउन गइरहेको छु. माउन्ट 8848 को आवाजमा जिउको मासु अहिलेलाई यो गीत, र म फेरि पुनः आउने छु तपाईँहरूको माझ र डिजे रोजसँगका रमाइला कुराकानीका साथमा. श्रोताहरू, तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रिलामा. र तपाईँ सुन्दै हुनुहुन्छ अहिले भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगा हर्जमा. र तपाईँ यसलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसको लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au. र अहिले म तपाईँको साथमा छु सञ्जय, र यति बेला स्टुडियोको घडीमा 10:12 गइसकेको छ. र श्रोताहरू, अब मसँग धेरै समय छैन, जम्मी लगभग 15-17 बाँकी छ. त्यो बिचमा म तपाईँहरूलाई सकेसम्मका जानकारी र सकेसम्मका गीतहरू सुनाएर मनोरञ्जन गर्ने कोसिस गर्नेछु. र तर अहिलेलाई भने म फेरि डिजे रोससँग कुराकानी गर्न गइरहेको छु. स्वागत छ फेरि कार्यक्रममा डिजे रोस.
धन्यवाद सञ्जय.
फेरि अब म कुराकानीको सन्दर्भ अगाडि बढाउन चाहन्छु. अब जस्तो फ्लोरमा यति धेरै मान्छेहरू हुन्छन् होइन, कसैको म्युजिकप्रतिको चाहना कस्तो भनौँ न फरक फरक हुन्छ होइन. अब तिमीले त्यो फरक फरक मान्छेलाई सबैलाई एउटा गीतमा बजाएर भनौँ गीत बजाएर तिनीहरूलाई एउटा गीतमा नचाउन सक्नु भनेको एउटा एउटा राम्रो कला हो होइन. त्यस त्यो बारेमा कतिको राम्रो रेस्पोन्स पाइरहेछौ अथवा कस्तो चाहिँ लिसनर्सहरूको भनौँ अडियन्सहरूको कस्तो रेस्पोन्स हुन्छ त्यो बारेमा?
अब त्यो पनि अब अडियन्सको मुडमा हुन्छ, तर सपोर्ट गर्ने साथीहरूले साथी दाजुभाइहरूले सपोर्ट चाहिँ गरिरहनु भएको छ होइन. अब सपोर्ट नपाएको साथीहरूले पनि एकचोटि मेरो मलाई ट्राई गरिदिनुहोस् होइन, अनि आफ्नो आफूले बुझेको हुन्छ नि जसरी मैले के गरेछ मेरो कमीहरू गल्तीहरू भनिदिएर मैले त्यसलाई इम्प्रुभ गर्न सक्यो भने त त्यो
नेक्स्ट टाइमदेखि राम्रो गर्न सकु होइन.
सपोर्ट चाहिँ जो साथी दाजुभाइहरू पाइरहेछ
त्यो एकदमै राम्रो कुरो हो. जस्तो अब तिमी अहिले हाम्रो एडलेडमा एज अ लोकल होइन नेपाली कम्युनिटीमा अब तिमी मात्र अहिले एकजना त्यस्तो मान्छे छौ जसले चाहिँ एज अ डिजेलाई चाहिँ प्रोफेसनको रूपमा लिन भनौँ न एउटा त्यसको रूपमा लिएर प्रोफेसनको रूपमा लिएर अगाडि बढिरहेका छौँ होइन. त्यस्तो कार्यक्रम जस्तो विगतका कार्यक्रमहरू हुन्थे त्यति बेला चाहिँ हामी भनौँ नेपाली कम्युनिटीमा एडलेडमा भएका कार्यक्रमहरूको लागि यदि डिजे चाहियो भनेदेखि हामीले सिडनी या मेलबर्नबाट बोलाउनु पर्ने हुन्थ्यो होइन. त्यो बिस्तारै कट्दै गएको छ किन भन्दाखेरि हाम्रै कम्युनिटीमा त्यस्तो मान्छेहरू आएपछि हामीले बाहिरको मान्छेहरूलाई बोलाउनु पर्दैन त्यो भनेको एकदमै राम्रो कुरो हो. त्यसमा कस्तो लाग्छ तिमीलाई?
एकदम प्राउड फिलिङ लाग्छ. सुरुमा सुरुको पार्टी हुँदाखेरि उहाँ डिजे दाईको नाम चाहिँ थाहा भएन, तर सेकेन्ड पार्टी हुँदाखेरि जुन डिजे पप्पु भनेर जसलाई सबैले चिनेछ उहाँले आउनु पर्थ्यो, उहाँले पनि इन्सपिरेसन दिएर जानुभएको थियो. अनि अहिले म यसो लाग्छ कि उहाँको सट्टा बजाउनु पाउँदाखेरि चाहिँ
आफूलाई एकदमै गर्व लाग्छ,
गर्व लागिरहेछ
एकदम. बिल्कुलै श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला र म सञ्जयको साथमा हुनुहुन्छ डिजे रोस. म उहाँसँग डिजेका बारेमा केही म्युजिक डिजे कसरी गर्ने अथवा चाहिँ म्युजिकलाई एउटा सामान्य गीतलाई रिमिक्स गरेर अथवा मिक्स गरेर लिसनर्सको मन जित्ने लिसनर्सलाई झुमी झुमी नचाउन सक्ने एउटा कला हो त्यो भनेको होइन. त्यो उहाँसँग त्यही बारेमा कुराकानी गर्दैछु र म श्रोताहरू तपाईँहरूलाई फेरि एउटा अर्को गीत सुनाउन जाँदैछु. चिसो चिसो हावामा रबिन एन्ड न्यू रिभोल्युसनकै अर्को एउटा गीत फेरि पनि तपाईँहरूका लागि अहिलेलाई. हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिला हो यो र रेडियो एडलेड 101.5 मेगाहर्जको मार्फत हामी आउने गर्छौँ हरेक आइतबार 9:30 बजेदेखि 10:30 बजेसम्म र यति बेला स्टुडियोको घडीमा 10:18:20 गएको छ र श्रोताहरू, मैले सोधेको क्वेसनको सही उत्तर हामीलाई आउने क्रम जारी छ। यसै क्रममा हामीलाई समीरले मेसेज गरेर पठाउनु भएको छ र अर्को मेसेज मैले प्राप्त गरेको छु अनिताको, र श्रोताहरू यी सबै नामलाई मैले अब एकछिनमा गोला प्रथाद्वारा सिलेक्सन गर्नेछु र म जो विनर हुनुभएको छ उहाँहरूको नाम भन्नेछु र उहाँहरूलाई म फेसबुक मार्फत कन्ट्याक्ट गर्नेछु उहाँहरूको, र तपाईँहरूले आफ्नो टिकटको लागि सम्पर्क नम्बर दिनुपर्नेछ अथवा चाहिँ फेसबुक म्यासेजमै बक्समै तपाईँले म्यासेज पठाउनु भयो भने पनि मैले पाउनेछु तपाईँहरूको कन्ट्याक्ट नम्बर। सो तपाईँहरूले कसरी यो टिकट कलेक्ट गर्न सक्नुहुनेछ त्यो बारेमा म तपाईँहरूलाई जानकारी गराउँ। तपाईँहरूले मलाई आफ्नो नम्बर दिनुभयो भने म तपाईँहरूलाई कल ब्याक गरेर अथवा चाहिँ फेसबुक म्यासेजबाटै पनि तपाईँहरूलाई कन्ट्याक्ट गर्नेछु र तपाईँहरूले आफ्नो टिकट कलेक्ट गर्नुहुनेछ। करिब करिब 10:20:19 गएको छ र म्यासेजहरू तपाईँ क्वेसनको आन्सर मैले सोधेका तिनवटा क्वेसनको आन्सर सही जवाफ दिनुहोस् र तपाईँले जित्न सक्नुहुन्छ टिकट, तिनवटा टिकट रविन्द्र न्यू रिभोल्युसनको कन्सर्टको लागि। र अहिलेलाई म फेरि रविन्द्र न्यू रिभोल्युसनकै गीत जुन ब्याकग्राउन्डमा बजिरहेको छ त्यहीलाई फेरि यहाँहरू समक्ष प्रस्तुत गर्दैछु। हजुर श्रोताहरू, रविन्द्र न्यू रिभोल्युसनको आवाजमा चिसो चिसो हावामा यो मन तिमीलाई नै खोज्दैछ। साँच्ची नै श्रोताहरू, वास्तवमै अहिले एडिलेडमा अथवा अस्ट्रेलियामा एकदमै चिसो छ। यो चिसो चिसो रातमा म तपाईँहरूको साथमा छु र साथमा हुनु मेरो साथमा मसँग कुराकानी गर्दै हुनुहुन्छ रोस धमला, यानि कि डिजे रोस, होइन रोस के छ
सही भनेर रोस सम्झे।
अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ। रोस तिमी आयो कार्यक्रममा, होइन आफ्नो मनमा लागेका अब भनौँ न अब म्युजिक रिमिक्स गर्दाखेरिको आफ्नो एक्सपिरियन्स सबै हामी मदेखि लिएर सम्पूर्ण श्रोताहरूसँग सेयर गर्यो र जाँदा जाँदै केही छ मनमा लागेको त्यस्तो सबैसँग सेयर गर्न चाहेको अब आफूले एज अ डिजेलाई चाहिँ एज अ करियरको रूपमा एज अ प्रोफेसनको रूपमा के आफ्नो समय भनौँ केही समयपछि चाहिँ अहिलेदेखि लागिपरेको छौ होइन केही समयपछि त्यसलाई आफ्नो एज अ करियर बनाउने सोचमा छौ त्यो बारेमा श्रोताहरूसँग कस्तो अपेक्षा राखेको छौ के भन्नु छ?
अब मेन त त्यही हो के अरे मैले गरेको कोसिसमा मेरो सपोर्ट गर्ने साथी दाजुभाइहरूले दिदीबहिनीहरूले उहाँहरूको विचार के कस्तो लाग्छ एउटा हुन्छ नि फिडब्याक दिनुभयो भने त्यसमा चाहिँ सबैभन्दा ठुलो कुरो हो। उनीहरूको फिडब्याकले नै मैले आफ्नो करियरलाई भन्नाले हबीलाई अहिले पछि झन् इम्प्रुभ गर्छ
एज अ करियरको रूपमा कसरी इम्प्रुभ गर्न सक्छु होइन त्यो चाहिँ जान्ने मौका पाइन्छ। वास्तवमै श्रोताहरू तपाईँहरूको साथको हामीलाई एकदमै खाँचो छ। तपाईँहरूले हामी जस्ता भनौँ न डिजे रोस जस्ता जो चाहिँ एउटा लोकल बेसमा लोकल कम्युनिटीबाट स्टार्ट गरेर आफ्नो हबीलाई आफ्नो करियरको रूपमा इस्टाब्लिस गर्ने प्रयासमा लागिराख्नु भएको छ उहाँको यु नो सफल भविष्यको लागि हामी शुभकामना दिन चाहन्छौँ र श्रोताहरूबाट पनि यस्ता लोकल आर्टिस्टहरूलाई सपोर्ट गर्नुपर्छ भन्ने मेरो मान्यता छ र यस्तै तपाईँहरूले पनि गीतहरू सुनिदिनुहोस् होइन कार्यक्रम भएको बेला आइदिनुहोस् एप्रिसिएट गर्नुहोस् र तपाईँहरूले आफूलाई लागेका कुराहरू यो कुन कुरामा इम्प्रुभ गर्नुपर्ने छ होइन कुन कुरालाई चाहिँ कसरी अगाडि बढाउँदा उनले डिजे रोसले आफ्नो हबीलाई करियरमा कसरी बदल्नलाई एउटा राम्रो इन्सपिरेसन पाउन् त्यसको लागि हामी विनम्र अनुरोध गर्दछौँ होइन रोस
हजुर धेरै नै
कार्यक्रममा आइदिएकोमा धेरै धेरै धन्यवाद
मलाई निमन्त्रणा दिनुभएकोमा धेरै धेरै धन्यवाद
ल श्रोताहरू तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला र यदि तपाईँ डिजे रोसको माफ गर्नुहोला डिजे रोसले बजाएका गीतहरूमा झुमी झुमी नाच्न चाहनुहुन्छ भनेदेखि तपाईँले मिस गर्नु हुनै छैन जुन कार्यक्रम हो रविन्द्र न्यू रिभोल्युसनको कन्सर्ट 22 तारिकमा हुँदैछ जुनको 22 तारिक र त्यस साँझमा डिजे रोसले एडिलेड बेस्ट नेपाली कम्युनिटीहरू नेपाली भाषी समुदायलाई झुमी झुमी नचाउनेछन् त्यसको लागि म हार्दिक शुभकामना दिन्छु रोस
धन्यवाद सञ्जय र सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि आइदिनु भन्ने अनुरोध गर्दछु र जाँदा जाँदै त्यही हो तपाईँहरूको फिडब्याक चाहिँ धेरै धेरै मलाई इम्पोर्टेन्ट हुन्छ
जाँदा जाँदै म यो मन त नेपाली हो रिमिक्स म बजाउन चाहन्छु केही छ भन्नु यसमा
खासै किन छैन
सुनिदिनुहोस् माया गरिदिनु
सबैको नेपाली नै हो
सुन्नुहोस् माया गर्नुहोस् नेपाली म्युजिकलाई होइन हजुर अहिलेलाई भने यो गीत हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला यो मन त मेरो नेपाली हो हजुर हामी विश्वका कुनै पनि कुनामा रहौँ नेपाली भाषी नेपाली समुदाय हाम्रो नेपालप्रतिको माया हाम्रो नेपालप्रतिको सद्भाव सदैव मनमा रहिरहन्छ त्यही त्यही सद्भाव र त्यही मायाले गर्दा हामीलाई एउटा देश प्रेमप्रति एकदमै उत्साहित हुन्छ म यो गीत सुनेपछि कता कता लाग्छ वास्तवमा हाम्रो देश धेरै नै राम्रो छ हामी धेरै नै सुन्दर छ देशलाई माया गर्नुपर्छ त्यस्तै गरी नेपाली एज अ नेपाली भइसकेपछि आफ्नो मातृभूमिलाई बिर्सनु हुँदैन चाहे हामी विदेशमा रहौँ या चाहे विदेशमा रहौँ र यस्तै यसै क्रममा नेप म एउटा अर्को एउटा यहाँ जानकारी छ म त्यो दिन गइरहेको छु जानकारी भन्दा पनि यो एउटा युएसको लस एन्जलसमा नेपाली समुदायले गरेको एउटा इभेन्ट हो नेपाल लुम्बिनी भ्रमण वर्ष 2012 प्रबोधन गर्ने उद्देश्यले अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलस सहरको व्यस्त राजमार्गमा एक भव्य बिलबोर्ड राखिएको छ। बिलबोर्ड अर्थात् हामीहरू भन्ने गर्छौँ यसलाई होर्डिङ बोर्ड, ठुलो एउटा होर्डिङ बोर्ड राखिएको छ। अमेरिकाकै सबैभन्दा व्यस्त मध्ये एक राजमार्गमा दैनिक 2,39,000 सवारी साधन आवत जावत गर्दछन्। नेपाल पर्यटन बोर्ड र वासिङटन डिसी स्थित नेपाली दूतावासको प्रायोजनमा बोर्ड राखिएको संयोजक वासु घिमिरेले जानकारी गराएका छन्। लुम्बिनी प्रवर्धनका लागि लस एन्जलस सबैभन्दा उपयुक्त लागेर यसका लागि पहल गरिएको अमेरिकाका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्माले बताए। बोर्डको डिजाइन चर्चित गायक सञ्जीव प्रधानले गरेका हुन्। 2 वर्ष अघि नेपाल पर्यटन वर्षको प्रचार प्रसार गर्न घिमिरेले आफ्नै खर्चमा यस्तै बोर्ड राखेका थिए। यसपल्ट दूतावास र पर्यटन बोर्डले अग्रसरता लिएकाले अझ उत्साह मिलेको पनि उनले बताए। स्थानीय व्यवसायी, समाजसेवी लगायत उपस्थित एक समारोहबीच पूजापाठ गरेर राखिएको उक्त बोर्ड राखिएको थियो भने उक्त बोर्ड 5 महिनासम्म त्यहाँ रहनेछ। हजुर श्रोताहरू, अब म कार्यक्रमको अन्त्यमा आइसकेको छु, जम्मा 1 मिनट बाँकी छ। म जाँदा जाँदै गोलापर्थबाट छानिनुभएका विजयी श्रोताहरूको नाम भन्न गइरहेको छु। 1 नम्बरमा हुनुहुन्छ मुन्जा श्रेष्ठ, 2 नम्बरमा कालदेन लामा र 3रो विजेता हुनुहुन्छ देवी कटेल। हजुर तपाईँहरू सबैलाई बधाई छ। श्रोताहरू, तपाईँले जित्नुभएको छ यो फ्री टिकट फर रविना न्यू रिभोल्युसनको कन्सर्टको लागि। र श्रोताहरू, यो भन्दै तपाईँहरू समक्ष तपाईँहरूबाट म बिदा हुन चाहन्छु आजको लागि। अर्को आइतबार 9:30 बजे म फेरि उपस्थित हुनेछु र अहिलेलाई भने म बिदा हुन चाहन्छु। हस्त, नमस्ते, गुड नाइट। अनि श्रोताहरू, अपकमिङ प्रोग्राम रेडियो नोट्सको लागि किप ट्युनिङ रेडियो एडलेड 101.5 MHz।
काँडैले नजर लाउँदैमा छेक्यो डाँडा।